ये 40 से 47 तक की आयतें, और ये पूरा एक रुकू है, पांचवा रुकू है। इत्तेफाक से अल्हम्दुलिल्लाह हम पूरा एक रुकू जो है वो कवर कर रहे हैं अब तक। और इस हवाले से फिर इस तरीके से एक रुकू में आमतौर पर रुकू की तकसीम हम पहले भी जिक्र करते चले आ रहे हैं कि रुकू की तकसीम काफी बहुत एक लॉजिकल तकसीम की गई है, और ये सहूलत के लिए कुरान पाक पढ़ने वालों के लिए और उनके लिए की गई है। तो आमतौर पर एक रुकू के अंदर एक जो पैसेज है उसका एक मजमून है वो आमतौर पे जो है वो कवर हो जाता है। तो ये ऐसा से पांचवा रुकू है। और अब जो है वो जो लोग इस दुनिया के अंदर देखें कि ये जो इनायात का पस मंजर है वो ये है कि ये आयात जो है मक्का के आखिरी दौर के अंदर उतरी है, और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को 10, 12, 13 साल हो गए हैं जो ये दावत देते हुए, और मुसलसल चुटलाने की और इनकार की रविश है कुफारे मक्का की तरफ से। तो फिर अब यहां पे उनको जो है वो बताया जा रहा है कि तुम्हारे जो ये जो इनकार करने वाले लोग होंगे और उसके मुकाबले में हक पे चलने वाले लोग होंगे, जब ये अल्लाह के हुजूर पहुंचेंगे कयामत के रोज, तो इनके साथ क्या मामला किया जाएगा, इनका मामला क्या हो जाएगा। और बतौर मोमिन हमें उन तमाम बातों पे बिल्कुल इसी तरह जैसे ये बयान हुई है इसी तरह यकीन रखना चाहिए इनके हक होने पर, कि अल्लाह ताला ने जब इरशाद फरमाया कि इनके साथ ये मामला होने जा रहा है जो बिल्कुल ऐसा ही होगा जैसे यहाँ पे हुआ है, लिहाजा ये एक लिहाज से अपने ईमान को बढ़ाने और इन चीजों के ऊपर अपने ईमान को साबित करने और इस ईमान के ऊपर साबित कदम रहने के लिए एक मौका मिलता है हमें कुरान पाक की तिलावत से और तर्जमे से और उसके मफाहीम के सामने आ जाने से, कि अल्लाह का शुक्र है कि हम ये जो हमारा अकीदा है मुआद का और आखरत का, और आखरत में फिर जो जजा व सजा जो 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 अमाल की होगी, ये वो चीजें जो अल्लाह ताला ने हमें पेशगी बताई, और ये उसका लुत्फ व करम है कि उसने इंसानों को बताया है कि वो लोगों मुख्तलिफ किस्म के जो गिरोह है इस दुनिया के अंदर पाए जाते हैं उनके साथ क्या मामला करेगा। तो यूं इस लिहाज से हमें अपना रास्ता मुतय्यन करने में बहुत आसानी हो जाती है। अल्लाह ताला ने इरशाद फरमाया इन बेशक लजीना लोग, वो लोग बेशक वो लोग जिन्होंने कुछ काम किया, क्या किया, कज़बू चुटलाया, अगर जाल की जो है ये तशदीद के बगैर कज़बा हो तो उसके मतलब झूठ बोलना होता है, और तशदीद के साथ कज़बा हो तो फिर उसके मतलब झुटलाना होता है। भी आयात ना बाजिर भी सात आयात अल्लाह ताला की आयात के साथ ना हमारी, अल्लाह ताला की यानी फरमा अल्लाह ताला फरमाता है कि हमारी आयात को झुटलाया, हमारी निशानियों को झुटलाया। और अल्लाह ताला की आयात कुरान की आयात भी है, और अल्लाह ताला की सारी जो कुरान की आयात समेत दीगर कायनात के अंदर जो बहुत सारी अल्लाह ताला की कुदरत की निशानी मौजूद है वो भी आयात है। वस्तकबरू, और एक तो कम किया उन्होंने झुटलाया, फिर वस्तकबरू और इस्तकबार किया, गुरूर किया, किबर फख्र किया, अनहा उनसे यानी आयात से इस्तकबार किया कि ये क्या चीज है भाई, ये जो आती है ये पड़ी जाती है हमारे ऊपर जो आयात, हम जो है वो बड़े हमारे दुनिया में हमारे ऊपर जो हमारा एक मयार स्टेटस है, हम जो है ये है वो है, तो फिर ये इस्तकबार है। ला तफत्तहु जो है ना, फत्तहा जो है ये खोलने के लिए आता है, आपको पता है खसूसी तौर पे किसी चीज को कोई बंद चीज हो तो उसको खोलने के लिए फत्ता इस्तेमाल होता है। ला तफत्तहु नहीं खोले जाएंगे, लहुम उनके लिए नहीं, फत्ता जो फत्ते हो तफतीहन खोलने के मानी, अबवाब उस्समा अबाब जो है अबवाब बाब की जमा समा आसमान आसमान के दरवाजे, पहले से ये जाहिर है वो बंद है और उनके लिए खोले जाने की बात की रही कि नहीं खोले जाएंगे उनके लिए। वला यदखुलूना वला और ना यदखुलूना वो दाखिल किए जाएंगे अलजन्ना जन्नत के अंदर, हत्ता यहां तक के जाले जल जमलो जाले जल जमलो यहां तक कि जला जा हम सूरह हदीद के अंदर भी पढ़ा रहे हैं और भी कई जगह पढ़ा रहे हैं, जला जले जो वाले जो वाला जो जले जो जो है माना होता है दाखिल होना। یہاں تک کہ داخل ہو جائے الجمل اونٹ، یہاں تک کہ اونٹ داخل ہو جائے فی سم الخیات، فی سم الخیات جو ہے فی میں سم جو ہے آیا ہے ناکے کے لیے اور خیات آیا ہے سوئی، جو سم، اب یہ دو لفظ ہیں ان کو جو ہے تھوڑا سا جو ہے جان لیجئے، اس سے پہلے یہ لفظ نہیں آئے جو ہے قرآن ہمارے مطالعے کے اندر، تو پہلا لفظ ہے سم آیا ہے. اب دیکھیں گے سم اردو میں جو ہے وہ بھی استعمال ہوتا ہے، اب اردو میں بھی بالکل یہی اسی سے آیا، اس کا مطلب تو ہوتا ہے ہر تنگ سوراخ، اور پھر سوئی کا جو سوراخ ہوتا ہے ناک کا جو ہوتا ہے وہ بھی بہت تنگ ہوتا ہے، تو یوں اس کے اوپر بھی اس کا اطلاق ہوتا ہے، ویسے اس کا مطلب ہوتا ہے تنگ سوراخ. اب اس سے جو ہے اردو میں جو نکلی ہوئی لفظ مسام مثلا جو ہے اسی سے نکلا ہے، بدن کی جلد کے بہت باریک سوراخ جو ظاہر ہے پورس ہوتے ہیں، اس کا مطلب وہ جو جن سے جو ہے وہ چیزیں اندر بھی جا سکتی ہیں باہر بھی آ سکتی ہیں، ظاہر پانی اندر بھی جا سکتا ہے اس سے پسینہ وغیرہ جو باہر بھی نکلتے آتے ہیں، تو یہ جو ہے مسام اس سے نکلے ہوئے لفظ. لیکن سم جو ہے ایک اور معنی میں بھی استعمال ہوتا ہے، آپ کو پتا ہے کہ سم زہر کے لیے بھی استعمال ہوتا ہے، اور یا سموم، باد سموم اردو میں استعمال ہوتا ہے، سموم کا مطلب ہے انتہائی سخت گرم ہوا جو بدن میں سرایت کر جائے، جو بدن کے جو سوراخ ہے یہ بدن کے اندر سرایت کر جائے وہ. اچھا یوں بدن میں سرایت کر جانے سے پھر اس میں زہر کے معنی، یعنی زہر کی طرح، جو زہر دیکھیں کہ زہر اگر کسی کو جو ہے وہ کوئی لے یا دیا جائے تو پھر فوری طور پر وہ جو دیکھیں کہ بدن میں سرایت کر جاتا ہے، ظاہر ہے اوبیسلی اب ہمیں معلوم ہے کہ بلڈ فلو کی وجہ سے زہر میں سرایت. تو یوں اس لفظ میں جو یعنی اس کی مماثلت ہے گرم ہوا کی زہر سے، تو یوں پھر زہر کے اس میں زہر کے معنی بھی اس کے اندر پائے جاتے ہیں. اور سم جو ہے اردو میں اور عربی میں دونوں زبانوں میں، یعنی ظاہر اردو میں بھی عربی سے آیا ہے، سم زہر کے معنوں میں بھی استعمال ہوتا ہے. لیکن دیکھیں کہ یہ کس طریقے سے فگوریٹو میننگ ہے، ہم نے کس طریقے سے ان معانی کو اخذ کیا ہے، اوریجنل جو معنی ہے جیسے سموم ہے بہت شدید گرم ہوا سے، اور پھر یوں یہ پورے کا پورا اسلوب ہے یہ زبانوں کا اور خاص طور پر عربی زبان کا، کہ ایک معنی اس کے اندر ایک لفظ کے ہوتے ہیں اور پھر اس سے جو مماثلتیں موجود ہوتی ہیں وہ پھر دیکھیں کہ جو ہے اس سے پھر اس میں معنی جو ہے وہ دیے چلے جاتے ہیں. مثلا جیسے دیکھیں کہ ایک لفظ ہوتا ہے شجر، شجر اب ہم معروف جو ہے وہ لفظ ہم ایک ہی اردو میں معروف ہے، ہمیں اس کو درخت کو کہتے ہیں، لیکن یہ اس کا معنی درخت نہیں ہوتا، یہ فگوریٹو میننگ نہیں، اس کا مطلب ہوتا ہے کہ کوئی ایسی چیز جو ایک شاخ سے ایک جگہ سے پھوٹے ابھرے اور پھر شاخوں میں جو ہے وہ بدل جائے، آخر شاخوں میں تقسیم ہو جائے. اب اس پہ بہت ساری چیزوں کا اطلاق ہوتا ہے. اب دیکھیں مثلا جو ہے وہ ایک کہتے ہیں شجرا، جو ہے ظاہر یہ نسب حسب نسب کا جو شجرا ہوتا ہے اس پہ بھی شجر کا اطلاق ہوتا ہے، شجرا کا، اس لیے کہ کوئی ایک جو ہے مطلب شخص ہے، پھر اس کے پھر بیٹے ہیں، پھر اس کے بیٹے ہیں، پھر اس کے بیٹے ہیں، پھر اس کے بیٹے، اور یہ دیکھیں کہ ایک ٹری سا بن جاتا ہے، تو شجر نسب جسے پھر کہتے ہیں، نسب کا ایک شجرا ٹری ہے، ایک شخص تھا اور اسے پھر جو ہے جیسے ابراہیم علیہ السلام اور پھر اس کی اولاد اور آگے دل، اور اسی طرح درخت کی مثال بہت اس سے ملتی جلتی، ایک جو ہے بالکل بیج ہے، اسے تنا جو ہے وہ پھوٹا ہے اور پھر اس کے بعد پھر جو ہے وہ بہت ساری شاخوں میں پھیل گیا، تو اس سے پھر. تو یوں یہ اسلوب ہے عربی زبان کا معانی دینے کا، اور اس سے ہمیں بہت آسانی ہو جاتی ہے، ایک لفظ کو جانتے ہیں اور پھر اس سے بہت سارے اس سے متعلق الفاظ کو جان لیتے ہیں. دوسرا لفظ جہاں پہ بیان کیا جاتا ہے خیات کہا گیا. اب دیکھیں اردو میں اور زبان اس معاشرے میں جہاں پہ ہم رہتے ہیں تو خیات جو ہے وہ معروف ہے، ہم خیات عام زبان میں آج کل یہاں پہ درزی کے معنوں میں جو ہے وہ لیے جاتے ہیں، لیکن اس سے ملتے جلتے الفاظ بہت سارے ہیں جن کو جان لینا ضروری ہے. مثلا ایک تو اس کا جو ورب ہے وہ خاتا ہے، لفظ خاتا یقین تو خیتن سینا کے معنوں میں آتا ہے، جیسے سیونگ ہوتی ہے، سٹچنگ ہوتی ہے، اس کے لیے آتا ہے. پھر خیت جو ہے آپ کو پتا ہے کہ ہم سورہ بقرہ کے اندر بھی پڑھیں جب اللہ تعالیٰ نے فرمایا خیت الاسود من الخیت الخیت الابجد من الخیت الاسود، کہ جب جو ہے جہاں جب یہ کالا دھاگا جو ہے ڈوری جو سفید ڈوری سے کالے سفید دھاگے سے ڈفرینشیٹ ہو جائے، ڈسٹنگوش ہو جائے، تو اس وقت کھانا پینا بند کر دو روزے کا، یہ ہو رہا ہے. تو خیط، خیط خا کی زبر کے ساتھ، خیط جو ہے دھاگے کے لیے یا ڈوری کے لیے، جو باریک ڈوری ہوتی ہے اس کے لیے استعمال ہوتا ہے. پھر جو اسی سے لفظ ہے خیاط، خے کی زیر کے ساتھ، خیاط کے معنی سوئی کے ہیں، اور خیاط خے کی زبر کے ساتھ اور یہ کی تشدید کے ساتھ، خیاط یہ جو ہے درزی ہوتا ہے. تو آج کل جو لفظ یہ خیاط نہیں ہوتا، یہ خیاط ہوتا ہے، خیاط یہ جو ہے وہ درزی ہوتا ہے. تو یہ وہ لفظ ہے جو ہم جو ہے وہ یہ سارے کے سارے الفاظ جو ہے یہ قرآن مجید میں یوز استعمال ہوئی. ظاہر ہے ہم عام عربی تو ان کے الفاظ پہ اتنے نہیں جاتے، ہم جو قرآن میں جو الفاظ استعمال ہوتے ہیں ان کے مفاہیم جو سمجھتے ہیں. وکذالک، اور اسی طرح، نجز المجرمی، نجزی، پہلا جو نون ہے نون زبرنا ہم والا ہے، فرسٹ پرسن پلورل، اللہ تعالیٰ اپنے لیے ارشاد فرمائے ہم، آگے جزا لفظ، المجرمین مجرمین کو جزا دیتے ہیں، مجرمین کو بدلہ دیتے ہیں. لہم ان کے لیے، من جہنما ان کے لیے جہنم میں سے، کیا چیز، محاد ان کے لیے ہے جہنم میں سے، محاد ایک بچھونا، وہ چیز جو نیچے سونے کے لیے، بیٹھنے کے لیے، ریسٹ کے لیے جو نیچے چیز بچھائی جائے وہ محاد ہے. اور اس سے عام طور پہ جو ہے فرش بھی مراد لیا جاتا ہے، بچھونا جو ہمارا ہوتا ہے، میٹرس، گہوارا، کوئی چیز جو پنگوڑا وہ بھی، یہ سارے معنی محاد کے استعمال ہوتے ہیں. وہ من فوقہم، اب اوپر والی چیز کا ذکر، نیچے والی چیز کا ذکر، اب اوپر والی چیز کا. وہ من فوقہم، اور ان کے لیے، ان کے نیچے بچھانے کے لیے جو ہے وہ جہنم میں سے بچھونا ہے. وہ من فوقہم، اور اوپر کے لیے غواش، چھا جانے والا. غواش جو ہے یہ غاشیہ کی جمع، جیسے ہم سورہ غاشیہ میں چھا جانے والی، تو غواش چھا جانے والے، اوپر اڑنے والے، ڈھانک لینے والے. تو یہاں پہ اسے مراد اوڑھنا ہے، یعنی غواش وہ چیز جو اوپر اوڑی جائے. آپ دیکھیں کہ عام جب انسان سوتا ہے تو ایک چیز اس کے نیچے ہوتی ہے، کوئی گدا، کوئی گدی، کوئی بھی چیز جو ہے نیچے، جو بستر اور چٹائی مثلا، یا پھر ایک چیز ہوتی ہے اس کے اوپر کوئی چادر، کوئی کمبل، لحاف، رضائی، یہ چیز. یہ دو معنی ہیں، محاد اور غواش، ان معنوں کے اندر. وکذالک، اور اسی طرح، یعنی یہ ان کے لیے بچھونا بھی جہنم سے ہے اور ان کے لیے اوڑھنا بھی جو ہے جہنم سے ہے لوگوں کے لیے. اللہ تعالیٰ معاف فرمائے. وکرا، اسی طرح، نجز الظالمین، ہم جزا دیتے ہیں ظالموں کو، بدلہ دیتے ہیں ظالموں کو. اس کا ترجمہ سوئی صاحب یہ کہوں،
بے شک جن لوگوں نے ہماری آیات کو جھٹلایا ہے اور ان کے مقابلے میں سرکشی کی ہے، ان کے لیے آسمان کے دروازے ہرگز نہ کھولے جائیں گے، ان کا جنت میں جانا اتنا ہی ناممکن ہے جتنا سوئی کے ناکے سے اون کا گزرنا. مجرموں کو ہمارے ہاں ایسا ہی بدلہ ملا کرتا ہے، ان کے لیے تو جہنم کا بچھونا ہوگا اور جہنم ہی کا اڑنا، یہ ہے جزا جو ہم ظالموں کو دیا کرتے ہیں.
اب جب آپ اپنے آپ قرآن پڑھ رہے ہوں جب بھی، اور ترجمہ پڑھیں، تو ترجمے کو میرے یہ ذاتی مشاہدے کی بنا پہ اور ذاتی تجربے کی بنا پہ برادر میں جو ہے وہ آپ سے شیئر کر رہا ہوں کہ آپ ترجمے کو دو مرتبہ پڑھیں، آپ ہمیشہ کم سے کم دو مرتبہ پڑھیں. اور اس وجہ سے کہ بہت ساری بات ہے، اور تراجم جو ہے وہ زیادہ تر تراجم چونکہ جو ہے وہ ترجمہ کرنے والے متن کے قریب رہنے کی کوشش کرتے ہیں، تو پھر جو سلیس زبان ہے اس کے سمجھنے میں، یعنی سلیس زبان اور ہوتی ہے اور ایک بالکل لفظ کے ترجمے کی زبان اور ہوتی ہے، تو تھوڑا سا اس میں تھوڑی سمجھنے میں بات مشکل پیش آتی ہے. لہٰذا کم از کم دو مرتبہ پڑھیں، اور اگر آپ کو دو مرتبہ بھی سمجھنا ہے اس بات کی کہ کیا کہا گیا ہے، تو پھر تین مرتبہ پڑھیں یا چار مرتبہ، اتنی مرتبہ پڑھیں جتنی دیر تک آپ کو جو ہے وہ سمجھ میں آئے. اسی لیے ہم یہ جو ترجمہ کرتے ہیں، یہ ہم سلیس جو مروویجر زبان ہے اس میں کرتے ہیں، اور اس سے پہلے جو ہے وہ لفظی ترجمہ کرتے ہیں تاکہ دونوں سامنے آ جائیں. تو یہ واضح بتا دیا گیا ہے کہ جن لوگوں نے سرکشی کی اللہ کے مقابلے میں، اللہ کی آیات کو، رسولوں کو، ان کے پیغام کو جھٹلایا، پھر ان کے لیے تو بالکل جو ہے وہ جنت میں جانا جو ہے وہ بالکل ہی ناممکن ہے. اللہ تعالیٰ نے یہاں پہ ایک تمثیل بیان فرمائی ہے، مکذبین اور متکبرین ہیں یہ، ان دو لوگ ہیں، اور ان کی محرومی کا جو ہے ذکر کیا گیا ہے اور ان کے انجام بیان کیا گیا ہے کہ یہ لوگ جو اللہ تعالیٰ کی آیات کو تسلیم نہیں کرتے، جھٹلاتے ہیں، یہ اللہ تعالیٰ کی خصوصی رحمتوں سے محروم ہوں گے یہ لوگ. اور ان مجرمین کے دو جرم کو گنوایا گیا، ایک تکذیب، جھٹلانا، یعنی جو بھی رسول صلی اللہ علیہ وسلم بطور رسول ان کو جھٹلایا، ان کی تعلیمات کو جھٹلایا، ان کے نظام کو جھٹلایا، وہ جو شریعت لے کے آئے، وہ جو دین لے کے آئے اس کو جھٹلایا، یہ جھٹلانے میں شامل. اور دوسری کیا چیز کی؟ استکبار کیا، تکبر کیا. اور تکبر کیا ہے کہ دیکھیں یہ ہم لوگ جو ہے یہ تو کچھ بھی نہیں ہے، یہ جو آیا ہے یہ پیغام، یہ شریعت، یہ تو کچھ بھی نہیں ہے، ہم اس سے بڑے ہیں، ہمارے اوپر بلائے کے اطلاع کیسے ہو سکتا ہے، یہ تکبر ہے. اور حقیقت میں یہ تو ایک ہی رویے کے دو پہلو ہیں، ایک ابتدا ہے اور دوسری انتہا ہے. ابتدا یہ ہے کہ ہم اس کو نہیں مانتے، ہم جو ہے یہ جھٹلا رہے ہیں، اور دوسری انتہا یہ ہے کہ پھر اس کے مقابلے کے اندر جو اپنے آپ کو بڑا سمجھنا اور مغرور اور کبر اور جو ہے اس کا اظہار کرنا، اور یہ اللہ تعالیٰ کو سخت شدید ناپسند ہے یہ چیزیں. پھر ان مجرمین پر اللہ تعالیٰ نے کس طریقے سے جو ہے شدید جو ہے الفاظ اور اسلوب کا اختیار فرمایا ہے کہ ان پر مجرمین پر نہ تو آسمانی خیرات اور برکات جو نازل ہوتی ہیں اللہ تعالیٰ ان کا کوئی نزول ان کے اوپر ہوگا، اور نہ ان کے اعمال نیک بندوں کی طرح آسمان کی طرف اٹھائے جائیں گے. یعنی جو بھی ہمارے اعمال ہوتے ہیں ہمیں معلوم ہوتا ہے مختلف حدیث مبارکہ سے کہ ان کو اعمال کو اٹھایا جاتا ہے، اللہ تعالیٰ انہیں قبول فرماتا ہے نیک اعمال کو، اور جو اعمال جو ہے وہ ریا کے اوپر جو ہے وہ یا پھر تکبر اور غرور اور فخر کی بنیاد پہ یا دوسروں کو دکھاوے کے لیے یا کوئی ان میں اللہ تعالیٰ کے علاوہ اس کے لیے محض کام کرنے کے علاوہ کوئی دوسری غرض ہوتی ہے، وہ سارے جو چیزیں ہوتی ہیں وہ ان کے اللہ تعالیٰ قبول نہیں فرماتا. تو یہ جو بات ہے کہ جب جو ان کے اہل ایمان کی طرح جو 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 اہل ایمان کے جو اعمال ہوں گے وہ اللہ تعالیٰ ان کو قبول فرماتا ہے، لیکن ان لوگوں کے مجرمین کے یہ مکذبین کے اور متکبرین کے جو اعمال ہوں گے وہ ان کو اللہ تعالیٰ ان کو کوئی خیر مقدم نہ ہوگا آسمانوں میں ان کے اعمال کا، اور نہایت ذلت کے ساتھ اپنا انجام بد جو ہے وہ دیکھیں گے، اور مجرم کی طرح ہنکار کر جو ہے وہ جہنم میں لے جائے جائیں گے. ان مکذبین اور متکبرین کے جنت میں داخلہ جو اتنا ہی ناممکن ہے، اور جتنا کہ اللہ تعالیٰ نے پھر ایک تمثیل کے ذریعے سے بتایا کہ ایک اونٹ کا سوئی کے ناکے سے گزرنا جو بالکل ناممکن ہے. یعنی اونٹ ایک بالکل عظیم الجثہ جو ہے وہ جانور ہوتا ہے، اور سوئی کا ناک آپ دیکھیں کہ ایک دھاگا جس سے نہیں گزر سکتا، وہ مشکل. تو یہ جو ہے وہ تمثیل بیان کی گئی کہ یہ تقریباً یہ بالکل ہی ناممکن ہے، قطعی طور پہ ناممکن ہے یہ. اور یہ اسلوب جو ہے دوسری آسمانی کتب کے اندر انجیل میں بھی آیا، موجودہ انجیل کے اندر بھی ہے کہ یسوع نے اپنے شاگردوں سے کہا کہ میں تم سے سچ کہتا ہوں کہ دولت مند کا، کسی دولت مند کا آسمان کی بادشاہت میں داخل ہونا اتنا ہی مشکل ہے. اور پھر یہ ریپیٹڈلی کہا جتنا کہ جو ہے وہ سوئی کے ناکے سے نکل جانا، اونٹ کا سوئی کے ناکے سے نکل جانا، یعنی اس سے آسان ہے کہ دولت مند خدا کی بادشاہ میں داخل ہو. یہ بات جو ہے وہ کہی گئی ہے ریپیٹڈلی، انہوں نے یہ بات جو ہے وہ مقرر طور پر ارشاد فرمائی ہے. کہ بار اس کی اور بھی تشریح، مزید بھی تشریح ہے جو اس وقت ہمارا موضوع نہیں ہے، لیکن یہ اسلوب جو ہے وہ ہم بھی ہے. اچھا، لفظ سما جو ہے آسمان کا بھی ہم بھی ذکر کیا گیا ہے، تو اس سے اس نقطے کی طرف بھی اشارہ ہے کہ اللہ کی رحمت کا اصلی خزانہ جو ہے اس عالم سے بالا تر کوئی اور مقام ہے. یعنی اللہ تعالیٰ یہ جو اعمال ہوتے ہیں ان کو اٹھایا جاتا ہے اور ان اعمال کو جو ہے وہ پہنچایا جاتا ہے کہیں اوپر عالم بالا کے اندر، اور پھر اللہ تعالیٰ جو ہے ان کو جو ہے وہ قبول فرماتا ہے. اور یہ حدیث اس کا جو ہے وہ اس سے ہمیں پتہ چلتا ہے، حضرت براہ بن عازب کی حدیث ہے، وہ بیان کرتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم نے کسی فاجر شخص کی روح، یعنی شخص جو فاجر اور گناہگار اور بدکردار، اس شخص کی روح کے قبض کیے جانے کا ذکر کرتے ہوئے فرمایا کہ موت کے فرشتے اسے لے کر اوپر جاتے ہیں اور فرشتوں کی جس جماعت کے پاس سے بھی گزرتے ہیں، یعنی وہ روح کو لے کر جاتے ہیں اس شخص کی، اور جس جماعت کی فرشتوں کی جس جماعت کے پاس سے بھی گزرتے ہیں تو وہ جماعت کہتی کہ یہ کس خبیث روح کی بدبو ہے، کس خبیث کی بدبو ہے، یعنی روح کی جو لے کے جا رہے ہیں، یعنی اس سے تعفن اٹھ رہا ہوتا ہے. فرشتے انہیں بتاتے ہیں کہ یہ فلاں بن فلاں کی روح ہے، اور اس کا وہ بدترین نام لیتے ہیں جس کے ساتھ اسے دنیا میں بلایا جاتا تھا، حتیٰ کہ فرشتے اس کی روح کو لے کر آسمان دنیا تک پہنچ جاتے ہیں اور وہ آسمان کا دروازہ کھولنے کی درخواست کرتے ہیں، مگر اس کے لیے آسمان کا دروازہ نہیں کھولا جاتا. رسول اللہ صلی اللہ علیہ وسلم یہ بیان فرمانے کے بعد اس آیت کریمہ کی آپ نے تلاوت فرمائی کہ ان الذین کذبوا بآیاتنا واستكبروا عنها لا تفتح لهم ابواب السماء ولا يدخلون الجنة حتى يلج الجمل في سم الخياط، کہ جن لوگوں نے ہماری آیات کو جھٹلایا اور انہیں قبول کرنے میں تکبر کیا، ان کے لیے آسمان کے دروازے نہ کھولے جائیں گے اور جنت میں داخل ہو جائے نہ ہوں گے جہاں تک کہ اونٹ سوئی کے ناکے سے گزر جائے۔ یہ مسند احمد میں یہ حدیث روایت کی گئی ہے۔ اللہ تعالی ہمیں ایسے لوگوں کی معیت سے محفوظ فرمائے، اس دنیا کے اندر بھی اور آخرت کے اندر بھی۔ آمین۔ میں والذین آمنوا، وہ لوگ جو ایمان لائے، عامل الصالحات اور عمل کیے صالحات نیک، لا نکلف نفسن، لا اور نہیں نکلف ناپش نو جو ہے ہم، فرسٹ پرسن پلورل، ہم کلف و تکلیف دیتے ہیں نفسن کسی جان کو، نہیں ہم تکلیف دیتے کسی جان کو، کلف و یکلف تکلیف و تکلیف دینا، اسی سے لفظ تکلف ہی ہمارا وہ جو ہے تکلیف بھی اردو میں، الا مگر وسعہا، وسعہا اس کی وسعت کے مطابق، یعنی اس جان کی، اس شخص کی جتنی وسعت ہے اس کے مطابق ہی اللہ تعالیٰ اس پہ جو ہے وہ تکلیف ڈالتے ہیں، گنجائش۔ اولئک، یہ وہ لوگ ہیں اصحاب الجنہ، یہ وہ ایمان لانے والے اور عمل صالح کرنے والے لوگ جو ہیں یہ اہل جنت ہیں، ہم فیہا وہ اس میں خالدون ہمیشہ رہنے والے ہیں۔ جن لوگوں نے ہماری آیت کو مان لیا اور اچھے کام کیے اور اس باب میں ہم ہر ایک ان کی ساتھ کے مطابق ذمہ دار ٹھہراتے ہیں، وہ اہل جنت ہیں جہاں وہ ہمیشہ ہمیشہ رہیں گے۔ اور فرمایا ان کے لیے، ان لوگوں کے لیے جن کو اللہ تعالیٰ جنت میں جو ہے جگہ عطا فرمائے گا، وَنَزَعْنَا جو ابھی ہم نے حال ہی میں پڑھا ہے، اس کو نزع کھینچنے کے معنوں میں، نکال دینے کے معاملوں میں، اور ہم نکال دیں گے، یہ اسی سے نزع جو ہوتا ہے جان کا نکلنا، عالم نزع جو ہے وہ جو ہے نزع کی جو بے ہوشی عالم ہوتا ہے، جب جان نکل رہی ہوتی ہے تو وہ بھی عالم نزع، حالت نزع کہلاتی ہے۔ ما فی صدورہم، ما فی جو ہے صدور ان کے سینوں میں، ہم ان کے جو ان کے سینوں میں ہے، ان میں سے ہم نکال دیں گے، کوئی چیز ہے جس کا اللہ تعالیٰ شاہ فرما رہے ہیں کہ ان کے سینوں میں سے دنیا میں یہ چیز موجود تھی لیکن ہم اب ان سے نکال دیں گے، من غلن، اب اس کے غل کو نکال دیں گے۔ دیکھیں یہ لفظ جو ہے بہت اہم لفظ ہے، اس کے معنی اردو میں غل کو، اردو میں غل بھی لکھا جاتا ہے لیکن معروف معنی اس کے جو ہے کدورت ہے، کینہ ہے، بیر ہے، عداوت ہے۔ اب دیکھیں کہ یہ وہ چیز ہے جو ایک تو ہوتی ہے بالکل کھلی، یعنی عداوت، ادو، دشمن، اس کو جب پتہ ہے، ایک یہ ہوتا ہے کہ دشمنی نہیں ہے، کوئی عام جو ہے، کوئی بھائی ہو سکتا ہے، بہن ہو سکتی ہے، دوست ہوتا ہے، عام لوگ ہو سکتے ہیں ان کے ساتھ، اب کسی سے کوئی بات ہو گئی ہے ان سے، لیکن اب دل کے اندر جو ہے ان کے خلاف ایک بات جو ہے کدورت اور کینہ، اور ایک بات جو ہے وہ رکھے رکھنا، وہ سب سے دل میں جو ہے رہے اور کوئی موقع آیا اور اس کا اظہار کر دینا، یہ جو ہے غل ہے، یہ کدورت ہے، یہ بیر ہے، یہ عداوت ہے، یہ بہت بڑی ایسی چیز ہے جس کا اللہ تعالیٰ نے ارشاد فرمایا ہے قرآن مجید کے اندر، بہت بڑے انعام کے طور پر ذکر فرمایا اللہ تعالیٰ کہ قیامت میں جنت کے اندر جو لوگ ہوں گے اللہ تعالیٰ ان کے دلوں سے ایک دوسرے کے لیے قدورتوں کو نکال دے گا۔ یعنی آپ دیکھیں کوئی اور کسی چیز کا نہیں ذکر فرمایا کہ جھوٹ کو نکال دے گا، وہ تو جگہ ہی نہیں ہوگی جھوٹ کی، اور دوسری چیزوں کو بھی نہیں ہوگا، یہ احساسات جو انسان کی جو ہوتے ہیں دنیا کے اندر، لیکن اور یہ بڑی وہ چیز ہے کہ جو ہے جو اللہ تعالیٰ کو ناپسند ہے ظاہر ہے، اور اللہ تعالیٰ نہیں چاہے گا کہ جو لوگ جنت کے اندر ہیں وہ کسی ایک دوسرے کے لیے تھوڑی سی بھی قدورت کسی دوسرے شخص کے لیے دل میں رکھیں اور محسوس کریں، تاکہ اظہار تو دور کی جو ہے وہ بات ہے، کجا کہ وہ دل میں احساس رکھیں کسی کے لیے قدورت کا، تو اللہ تعالیٰ اس قدورت کو نکال دیں گے۔ تجری، جاری ہوں گی، بہتی ہوں گی، من تحتہم، ان کے نیچے سے، الانہار، انہار نہر کی جمع انہار، نہریں بہتی ہوں گی ان کے نیچے سے، یعنی جہاں پہ وہ قیام پذیر ہوں گے، جن محلوں کے اندر، ان کے محلوں کے دامن کے اندر جو ہے وہ سطح مصطفیٰ پہ اونچائی پہ محل ہوں گے، ان کے نیچے جو ہے وہ نیچے دامن میں ان کی نہریں بہتی ہوں گی۔ وقالو، اور وہ کہیں گے، अब उनके बाद ये लोग जन्नत का मंजर है, ये मंजर कशी है, ये बड़ी अल्फाज की मंजर कशी है। अल्हम्दुलिल्लाहिल्लज़ी, तमाम तारीफें और शुक्र। देखिए हम पहले से पढ़ाए हैं कई जगह पे कि जो हम्द का लफ्ज है ये सिर्फ तारीफ नहीं है, शुक्र के जज्बात के साथ, शुक्र के इजहार के साथ जो तारीफ की जाए वो हम्द है, वो तारीफ जो है वो हम्द है। शुक्र और तारीफ अल्लाह ही के लिए है, उसी के लिए है जिसने, अल्लज़ी जिसने हदाना, हदा हिदायत दी, ना हमको, जिसने हमको हिदायत दी। लिहाजा जो है, लिहाजा ये उर्दू में देखे, लिहाजा भी उसी इस्तेमाल होता है, हिदायत यानी फिर लिहाजा कब कहते हैं, कंसिक्वेंटली नतीजतन, फिर जो है वो हिदायत दी हमको इसके, यानी इसको अगर ना भी तर्जमा करें तो यहाँ पे इसका कोई जो है वो अब फर्क ज्यादा नहीं पड़ेगा। वमा कुन्ना, और वमा और नहीं थे, कुन्ना हम थे, लिनह तदिया, लम्जे ली जो है के लिए, वरना हम आगे इहतदा हिदायत पाते, और नहीं था कि हम हिदायत पाते। इहतदा जो है बाबे इफ्तेआल है, हिदायत पाना। लौला, लौ अगर, ला नहीं अन के, अगर ना होता ये के, हदान अल्लाह, हदान अल्लाह, हिदायत देता हमको अल्लाह, अगर हमको अल्लाह हिदायत इन्हीं ना देता, अगर ये ना होता कि अल्लाह हमको हिदायत देता तो हम हिदायत पाने वाले ना थे। लकद यकीनी तौर पर, यकीनन, रुसुल जात आ गए, आ चुके थे, रुसुल रुसूल आ चुके थे, रसूल रब्बे ना हमारे रब की तरफ से, बिल हक हक के साथ। वनूदू अन, नूदू और पुकारा जाएगा, फिर ये नूदू ये नादा से, नादा जुनादी मुनादतन, पुकारना, निदा देना, और खास जोर से आवाज देना, पुकारना, और पुकारा जाएगा अन के, तिल कुमुल जन्ना, ये है वो जन्नत, ऊरिस्तुमुहा, ऊरिस्तुमुहा, ये देखिए दो लफ्ज हैं जो है, औरसा जो लफ्ज है, औरसा यूरिसो वारिस बनाना, तुमुहा वारिस बनाया गया है, तुमुहा तुमको, हा उसका, ये है वो जन्नत, अब इसका वारिस बनाया गया है तुमको, तुम इसके अब मालिक हो, वारिस जो बन जाता है वो मालिक बन जाता है। बिमा कुन तुम बसवाब इसके, जो तामलून जो तुम करते थे। तर्जुमा पढ़ना,
इनके दिलों में एक दूसरे के खिलाफ जो कुछ कदूरत होगी इसे हम निकाल देंगे, उनके नीचे नहरें बहती होंगी और वो कहेंगे तारीफ खुदा के ही लिए, खुदा ही के लिए है जिसने हमें ये रास्ता दिखाया, हम खुद राह ना पा सकते अगर खुदा हमारी रहनुमाई ना करता। हमारे रब के भेजे हुए रसूल वाकई हक ही लेकर आए थे, उस वक्त निदा आएगी कि जन्नत जिसके तुम वारिस बनाए गए हो तुम्हें उन अमाल के बदले में मिली है जो तुम करते रहे थे।
अब देखेंगे इस तर्जमे को जो बगौर देख ले, और इस आयत के अंदर जो बात बता दी कि अल्लाह ताला उनके दिलों से कदूरत को निकाल देगा, और अल्लाह ताला फिर जो है इर्शाद, और वो लोग तारीफ करेंगे अल्लाह ताला की, हम्द सना करेंगे और शुक्रगुजार होंगे जन्नत को बदले, यानी जो उनको हिदायत मिली, और उस हिदायत के ऊपर इस दुनिया के अंदर चले मनवान, और फिर इसके बदले में फिर उन्होंने जो अमाल किए उसकी वजह से अल्लाह ताला उन पर करम किया, और अल्लाह ताला ने उनको बख्श दिया, और अल्लाह ताला फरमाएगा कि नहीं, ये तुमने जो अमाल किया उसके बदले में जो है वो तुम्हें मिली है, ये वो बात है। अब ये जो इंसान के दाखली एहसास होते हैं, अब देखें कि ये भी अल्लाह ताला की तरफ से, अब बात देखें कि बाज इंसान होते हैं कि हर वक्त गुस्से में रहते हैं, और थोड़ी सी मतलब है, या फिर क्या कहते हैं कि जिनके साथ बात करना बहुत मुश्किल होती है, अब ये दाखली से साथ इंसान के होते हैं, जरा सी बात पूछ रहे हैं तो बिगड़ जाते हैं, और जो है बात अगर करें तो जवाब उल्टा देते हैं, बात का जवाब को उल्टा देते हैं, तो ये दाखली से साथ होते हैं। ये वो चीजें जो अल्लाह ताला की तरफ से किसी को जो इनायत की जाती है, ये किसी को अगर कोई शख्स जो है वो भला है और नरम है और लोगों के लिए जो है वो लोगों से पूछे तो भी, बार बार पूछे बात तो भी वो जो है लोगों के लिए जो है उस पे अपने दिल को तंग नहीं करता, तो ये अल्लाह ताला की तरफ से इनायत है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, आपके इल्म में होगा कि नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि जिसको नरमी दी गई उसको तमाम भलाई जो अता कर दी गई, और जो नरमी से महरूम हो गया है वो तमाम भलाई से महरूम हो गया है। तो देखिए ये वो नरमी है, ये वो एहसास है किसी के लिए, दूसरों के लिए। दूसरों से मुराद है एवरी वन अदर देन दैट पर्सन, जो उसके whoever उसको कम एक्रास जो है उसके आया, तो उसने उसको जो है उसके साथ मामला जो है अच्छा किया है, बताओ अच्छा किया है, जानने वाला है ना जानने वाला है, सबके साथ अच्छा बताओ किया जो है, जैसे भी हो। तो ये दाखिली इस साथ जो है इस दुनिया में अगर किसी को ऐसा मिला है तो भी ये अल्लाह ताला की नवाजिश है, और आखिरत में तो अल्लाह ताला जो है खास तौर पर उन लोगों के दाखिली से साथ पे जो है वो उन पे अल्लाह ताला की नवाजिश होगी और उनको ठीक कर देगा उन से साथ को। यानी जो लोग ईमान व अमल का हक अदा करेंगे तो अल्लाह ताला पहले तो उनको जन्नत अता फरमाएगा, और फिर जन्नत में जाने के बाद जो मजीद नवाजशात अल्लाह ताला उन पे बरसाएगा, उनका कुरान में कई मकाम आते जिक्र है कि अल्लाह ताला उनको ये जो है वो नवाज से और ये उन पे जो है वो करम करेगा, ये फजल होगा। एक करम और एक नवाजिश जिसका यहाँ पे जिक्र किया गया है वो ये है कि अल्लाह ताला उन एक दूसरे के लिए जन्नत के अंदर उनके दिलों में से कोई खलिश, कोई रंजिश या कोई बदगुमानी जो होगी अगर जो दुनिया में रही होगी, अब जाहिर दुनिया में उसकी भी वजूहत होगी, तो अगर अल्लाह ताला उनको इससे फिर पाक कर देगा, यानी दिलों में कोई रंजिश ना होगी, और ये बहुत बड़ी बात है, अहम बात है। देखिए मुझे एक हदीस मुबारक जो है उसका मफहूम याद आ रहा है कि जो है वो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि एक शख्स जो है वो फरमाया लोगों से कि एक शख्स है वो अगर तुम जो है वो जो आज जो इस मकाम उस वक्त बैठे थे आप तशरीफ फरमाते थे सहाबा के साथ, कि फरमाया कि अब जो दाखिल होगा एक शख्स यहाँ पे इस महफिल में और तुम अगर किसी जन्नती को देखना चाहते हो तो वो ये शख्स होगा। अब 3 दिन जो है ये शख्स इसी तरह इसके बारे में ये पेशगोई की गई और फिर जो है वो एक सहाबी गालिबन हज़रत इब्ने अब्बास से, अगर मुझे सही तरीके से याद है, तो उनके साथ होली और पूछा कि चचा, ये बहुत छोटी उम्र के थे जाहिर है तमाम सहाबा में से, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के दौर में आपके चचा जात भाई थे, कि फरमाया कि चचा मैं अगर आप मुझे इजाजत दें तो मैं आपके साथ जो है वो आपके घर पे आपके मेहमान बनना चाहता हूँ एक दो रोज के लिए। तो जाहिर है अम्मे रसूल, रसूल के चचा जात भाई, तो उन्होंने कहा कि हाँ बिल्कुल आप जो बिस्मिल्लाह तशरीफ लाएं, उनके घर में रहे, उनके उनके जो है वो रोज के शब रोज के जो मामूलात थे वो देखते रहे, और उसके बाद जो है कोई खास चीज नोट नहीं की। तो फिर पूछा कि आप मुझे एक बात बताइए कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने आपके बारे में ये पेशनगोई फरमाई कि जिस शख्स ने किसी जन्नती शख्स को देखना हो वो इस शख्स को देख ले, तो आप मुझे बताएं कि मैंने तो आपके मामूलात में कोई ऐसी चीज नहीं देखी जिसकी वजह से मैं कह सकूं कि जिस तरीके से आप नमाज पढ़ते हैं और बाकी काम मामूलात करते हैं, दूसरे लोग भी करते हैं, मैं भी करता हूं, तो मैं कोई ऐसी चीज नहीं देखता जो जन्नत में जाने का जो है वो इस्तेकाक रखती हो, खासतौर पर मुस्तहक बनाती हो आपको, तो क्या ऐसा मामला है आपके साथ। तो वो भी सोच में पड़ गए और कह रहे कि मैं कोई ऐसा मेरा मामला भी ऐसे हैं जैसे तुम सबके मामला है, अलबत्ता एक चीज है कि जब मैं सोता हूं रात को तो सोते वक्त मैं अपने दिल को तमाम लोगों से जिनको मैं जानता हूं उनके बारे में अपने दिल को बिल्कुल साफ कर लेता हूं, कि मैं अपने दिल को चेक करता हूं, अपने एहसास को चेक करता हूं, महसूसात को, कि किसी के लिए मेरे दिल के अंदर कोई रंजिश तो नहीं है, किसी के लिए कोई बदगुमानी तो नहीं है, कोई जो है कोई कोई खलिश तो नहीं है, कोई ऐसी कोई चीज तो नहीं है जिसके बारे में मैं किसी से बदगुमान, तो वो मैं बिल्कुल साफ कर देता हूँ। तो फिर अब्बास रजी अल्लाह तआला का ये भी ख्याल यही है कि ये वो चीज है जो यानी वो किसी किस्म की कोई गिल जो है ना रखते थे। और देखिए ये जो बाद में फिर हमारे जो बुजुर्गान दीन और उलमा इकराम और लोगों ने बहुत सारी हिकायात के जरिए भी दीन को समझाने की जो है कोशिश की है, और एक किताब के अंदर एक इसी तरह की एक जो है वो तज़किरा है एक एक जो है वो हिकायत का, अगरचे हिकायत सच पे मबनी नहीं होती है लेकिन एक उसलूब होता है, एक जो है ये बात समझाने का उसलूब होता है। देखिए कि हिकायात मसलन बहुत ज्यादा मौलाना रूम ने इसी तरह कलेक्ट की है, वो है कि बात लोगों को समझाने की ताकि बात समझाई जा सके। तो उसमें एक बात लिखी है कि अहले जहन्नम जब जहन्नम में होंगे तो जहन्नम में जल जल के उनका जो है बहुत तवील जमाना गुजर चुकेगा, तो वो आपस में कहेंगे कि हमें अल्लाह ताला से दरख्वास्त करनी चाहिए कि बहुत तवील जमाना गुजर गया है जहन्नम की आग में जलते हुए, अल्लाह ताला अब हमें मुआफ़ फरमाए और हमें जो है यहाँ से निकाल दें। तो वो अल्लाह ताला के हुजूर जो है ये दरख्वास्त पेश करेंगे। तो अल्लाह ताला इरशाद फरमाएगा कि ठीक है, तुम जो है वो मैं तुम्हें इस शर्त पे मुआफ कर सकता हूँ कि तुम सब एक दूसरे के लिए, एक दूसरे को तुम अगर मुआफ कर दो तो मैं तुम्हें जहन्नम से निकाल दूंगा। अब वो सारे जाहिर जहन्नम में एक दूसरे को जानते और पहचानते होंगे और दुनिया से एक दूसरे को जानते होंगे, और वो जहां पे जो महसूसात उनकी एक दूसरे के लिए बदगुमानियां और रंजिश और गिल और एक दूसरे के लिए बुरा सोचना रखते होंगे, वो भी वहीं पे उनकी मौजूद होंगे। वो कहेंगे कि अगर देखिए, अगर मैंने इस शख्स को माफ कर दिया तो ये वो शख्स है, इसने दुनिया में मेरे साथ ये और ये किया था, और अगर ये मैं इसे माफ कर दूंगा ये तो जन्नत में चला जाएगा और मजे करेगा वहां के, नहीं मैं इसको माफ नहीं कर सकता। और वो सारे जो है वो एक दूसरे को जानने वाले जो वहां पे मौजूद होंगे, वो अपनी दुनिया की महसूसात की बुनियाद पे वो वहां पे माफ नहीं करेंगे, और फिर वो वहीं पे जहन्नम में ही जो है वो रहेंगे और जहन्नम से बाहर नहीं निकल सकेंगे। देखें कि ये बड़ा एक फर्क जो है वाज़े तौर पे जो है इस हकायत में पता चलता है कि जहन्नम वाले एक दूसरे के लिए जो है वो गिल और जो बदगुमानियां रखेंगे एक दूसरे के लिए, और जन्नत वालों से अल्लाह ताला उनके दिल से ये चीज निकाल देगा। ये बहुत अहम बात है जो अल्लाह ताला ने एक जो है नवाजिश के तौर पर जिसका जिक्र किया। और इसी आयत को पढ़कर अली रजी अल्लाह ताला फरमाया करते थे कि मुझे उम्मीद है अल्लाह ताला मेरे और उस्मान और तलहा और जुबैर के दरमियान भी सफाई करवा देगा, हमारे दिल भी साफ कर देगा। दुनिया में जो है आपको पता है कि वो दौरे फतन के अंदर किस तरीके से बहुत सारे लोग ऐसे थे मौजूद थे जिन्होंने ये गलतफहमियां पैदा की उनके दरमियान में, और फिर जो है उसकी बुनियाद पे उनमें जो है वो एक लड़ाइयां तक हुई हैं। तो वो फरमाया करते थे कि इसी आयत को पढ़ के वो कहा करते थे कि अल्लाह ताला हमारे दरमियान में जो है वो ये सुलह करवा देगा और सफाई करवा देगा। फिर अहले जन्नत का जज्बा शुक्र सपास का जिक्र किया गया है कि अहले जन्नत पर अल्लाह ताला की नेमतों का कोई शुमार ही ना होगा, इतनी नेमतें होंगी जिनको कोई गिन ही ना सकेगा, और खुशियों का एक सैलाब होगा जो बह रहा होगा। और जहां पे अल्लाह ताला ने खुद फरमाया है कि कि मैंने अपने साले बंदों के लिए वो कुछ तैयार कर रखा है जिस किसी आंख ने ना देखा है, ना किसी कान ने सुना है, और ना किसी दिल पर उसका गुजर हुआ। इतनी नेमतें होंगी इन सब नेमतों और खुशियों और उनको मुजस्सर नाकाबिल यकीन सहूलतों को देखकर जो है वो बेख्तियार पुकार उठेंगे कि अल्लाह ताला की बेहद शुक्र है और उसकी अल्लाह ताला की बेहद तारीफ है उस अल्लाह की जिसने हमें यहाँ तक इस जन्नत में पहुंचाया, वरना हम कहाँ किस काबिल थे कि जन्नत को हासिल करते, हम तो हरगिज़ इस काबिल ना थे। और जन्नत में पहुंच जाने का सबब वो अल्लाह का करम और उसकी बख्शिश को समझेंगे, बहुत अहम बात है। यानी कि यहाँ पे कोई शख्स ये ना कहे कि मैं अपने महज अपने आमाल की बुनियाद पर जन्नत में चला जाऊंगा। जब अहले जन्नत शुक्र सपास के इन एहसास से बारे गिरा होंगे तो अल्लाह ताला की तारीफ में जो है वो रतुल्लिसान भी होंगे, अल्लाह ताला की तारीफ भी फिर वो करेंगे उसके बाद कि इतनी बड़ी नेमत जन्नत में चले जाने के बाद जो है वो अल्लाह ताला की तारीफें करेंगे। और फिर एक निदा देने वाला उनको निदा देगा कि ऐ जन्नत के बासियों, जन्नत जिसका आप तुम्हें वारिस बना दिया गया है यकीनन तुम्हें अल्लाह के फजल व करम से मिली है, लेकिन यह भी एक हकीकत है कि तुमने ये दर्जा अपनी खिदमात के सिलसिले में पाया है, जो तुमने कमाई की है वहां दुनिया के अंदर, जो तुम्हारे आमाल जो है तुमने जो है वो कसब किए हैं, ये जो तुम्हें दिया जा रहा है ये उसी के सबब है। अल्लाह ताला का फजल व करम बेसबाब नहीं होता, अल्लाह ताला बहुत मेहरबान और रहम वाला है, वो किसी की मेहनत को जाया नहीं करता। तुमने जो मेहनत की है वो अब तुम्हारी मेहनतों का फल तुम्हें दे रहा है, ये जन्नत तुम्हारी मेहनतों का समरा है, और गोया जन्नत की अपनी बादशाही को अल्लाह ताला उनके अमाल का नतीजा करार देगी। ये देखिए ये कंट्रास्ट है लिटिल बिट, और ये कंट्रास्ट जो है ये बिल्कुल ऐसे ही होना चाहिए दुनिया के अंदर भी। अल्लाह ताला के जो नेक बंदे हैं उनका मामला भी यही होना चाहिए कि जो है ये जालिमों को जो नेमत दुनिया में मिलती है वो इस पर वो फख्र करते हैं कि ये तो हमारी काबिलियत की बुनियाद पे है, ये तो मेरी जो है वो डिग्री जो मैंने कमाई है, ये जो मैंने प्लानिंग की है ये जो है उसी का नतीजा है, और देखिए मेरा जो बिजनेस का जो मेरा जो टैलेंट है उसकी बिना पे जो है ये मुझे नेमत मिली है, और फिर वो मुतकब्बिर और मुस्तद बनते चले जाते हैं। वो उसका कोई एट्रीब्यूशन अल्लाह ताला की तरफ नहीं है, उसका कोई इंतसाब अल्लाह ताला की तरफ नहीं होता कि ये अल्लाह ताला का करम है, उसने मुझे जो है अगर इल्म भी दिया है तो उसने मुझे मौका फराहम किया है, अगर मुझे ज़हानत दी है तो भी उसी ने किया है। लेकिन दुनिया में कितने ज़हीन लोग हैं और कितने इल्म वाले लोग हैं जो दो रात की रोटी तक कमाने के जो है वो काबिल नहीं होते, तो ये महज अल्लाह ताला का करम है। इसके बरक्स सालहीन को जो नेमत मिलती है वो उसे खुदा का फजल समझते हैं और शुक्र बजा जाते हैं, और जितने नवाजे जाते हैं इतनी ज्यादा वो जो है मुतवाजे हो जाते हैं और हम्बल हो जाते हैं और रहीम और शफीक और फयाज होते चले जाते हैं। आखिरत के बारे में वो अपने इस हुस्ने अमल पर गुरूर नहीं करते, फख्र नहीं करते कि हम लाजमन यकीनी तौर पर बख्शे जाएंगे, बल्कि अपनी खताओं पर इस्तगफार करते रहते हैं, अपने अमल की बजाय अल्लाह ताला के रहम और फजल से उम्मीदें वाबस्ता करते हैं, हमेशा डरते रहते हैं कि कहीं हमारे हिसाब में कोई जो है वो कमी ना हो जाए, ऐसा ना हो जाए कि हमारे हिसाब की कमी की वजह से हम जो है बख्शने से रह जाए। आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, लन यदखुल अहदन अमलहुल जन्ना, किसी शख्स का अमल उसे जन्नत में ना ले जाएगा। पालू तो सहाबा ने कहा, वला अंत या रसूल अल्लाह, क्या आपका अमल भी या रसूल अल्लाह? कहा ला वला अना, फरमाया नहीं मेरा अमल भी हाँ मेरा अमल भी नहीं मुझे ले जाएगा। इल्ला अन यतगम्मदनी अल्लाह बिफजल व रहमा, यहां तक कि मुझे अल्लाह ताला का फजल और उसकी रहमत मुझे जो है वो ढांप ले। लेकिन जाहिर है कि ये हमारी इंसानों की तरफ से ये मामला है। अब दूसरी तरफ क्या मामला है? दूसरा मामला ये है कि हम जो है अपने अच्छे तमाम अमाल जो अल्लाह ताला नेक साले अमाल जैसे अल्लाह ने हुक्म दिया वो करते बजात चले जाएं, और फिर अल्लाह ताला से दुआ करें और उम्मीद रखें कि अल्लाह ताला हमारी ये अमाल को कबूल फरमाएगा, हमारी खताओं से दरगुजर फरमाएगा और अल्लाह ताला जो हमें बख्श देगा। और जब अल्लाह ताला ऐसा मामला होगा तो फिर अल्लाह ताला, हाँ तुमने दुनिया में नेक अमाल किए थे, मैंने उन्हें कबूल फरमा लिया है और तुम्हें उसके बदले में जन्नत अता फरमाएगी, ये है अल्लाह ताला फरमाएगा। थोड़ा सा ये जो कंट्रास्ट है उसका जो है तफसील जो है वो ये थी। वह नादा और आवाज देंगे, और जैसे मैंने कहा कि नादा जो है मुनादा ऊंची आवाज देना, जोर से आवाज देना। असाबुल जन्ना, असाबुल जन्नत जो आवाज देंगे, असाबुल नार, असाब आग वालों को, यानी ये अब आवाज है, मुकालमा है। अन के कद वजद ना, कि यकीन हमने पाया, कद यकीनी तौर पर, वजद ना पाया हमने, मा उसको जो वादा ना वादा किया था हमसे, रब्बो ना हमारे रब ने, हक का बिल्कुल हक और सच पाया, यानी उस वादे को जो अल्लाह ने हमसे किया था हमने तो बिल्कुल सच और बरहक पाया। फहल पस क्या वजद तुम, क्या तुमने पाया, मा वादा रब्बुकुम, बिल्कुल वही अल्फाज है एक जैसे, मा वा उसको जो तुम्हारे रब ने वादा किया था तुमसे, हक का सच, क्या तुमसे जो वादा किया गया था उसको भी तुमने सच पाया। कालू वो कहेंगे, नाम वो कहेंगे, हाँ हमने भी सच पाया। फअज़ना पस अज़ना जो है ऐलान किया जाएगा, पुकारेगा, अज़ना जो अज़ेनो तादीनन पुकारना ऐलान करना अजान देना, ये सारे मानी अजान देने के बुनियादी माने भी वही जो है पुकारने के होते हैं जोर से, और उसी से फिर फाइल है इसम फाइल, जो मुअज्जिन ऐलान करने वाला पुकारने वाला अजान देने वाला, इसी को हम आम जबान जो मुअज्जिन कहते हैं। फअज्जन पर पुकारेगा मुअज्जिन, वही इसम फाइल आ गया यहाँ पे, पुकारने वाला, बैनहुम उनमें से, उनके माबैन उनके दरमियान में से कोई पुकारने वाला पुकारेगा, जाहिर है ये कोई भी अल्लाह ताला की तरफ से कोई मुकर्रर होगा फरिश्ता या कोई और के जो है ये पुकारेगा। अन के लानतुल्लाह, अल्लाह ताला की लानत है, अल्लाज़ालिमीन ज़ालिमीन के ऊपर, जुल्म करने वाले के ऊपर अल्लाह ताला की लानत है, यानी ये वो लोग हैं जिन्होंने ना मानकर अपनी जानों पे भी जुल्म किया और दूसरे लोगों पे भी जुल्म किया, ये वो लोग हैं जिनके ऊपर अल्लाह ताला की लानत है। अल्लज़ीना ये वो लोग हैं, यसुद्दूना लोगों को रोकते हैं, सद्दा यसुद्दो सद्दन रुकना भी इसके मानी होते हैं और रोकना भी, दोनों ट्रांसिटिव इंट्रांसिटिव दोनों मानी इसमें पाए जाते हैं। अन सबीलिल्लाह अल्लाह के रास्ते से रोकते थे, वयबगूनहा अब देखिए इनके जराएं बता दें, एक अल्लाह के रास्ते से लोगों को रोकते थे, वयबगून हा और जब हुना जब बगा जबगी जो है होता है ये तलाश करना कि एक मानी उसके होते हैं बगा अचानक होते हैं एवाजा टेढ़ बगा जब ये निचाना भी होता है तलाश करना ज्यादा ये सारे मानी होते हैं तो तलाश करते हैं चाहते हैं एवाजा उसमें अल्लाह के रास्ते में इसमें कजी टेढ़ चाहते हैं यानी अल्लाह के रास्ते में अल्लाह के दीन में अल्लाह के जो शरीयत है उसमें टेढ़ चाहते हैं। और एवज जो है इसके इसको भी देख रहे हैं ये कुरान में दोनों जगह ये अवज जो है ऐन की जेर के साथ भी आया है और ऐन की जबर के साथ भी। अच्छा एवज जो ऐन की जेर के साथ हो तो वो ऐसा टेढ़ापन है जो अक्लो शऊर से नजर आए। मसलन अगर किसी रास्ते को किसी नजरिए को किसी ख्याल को जो है वो टेढ़ा समझना जो है वो तो ये एवज है। और जो चीज किसी जाहिरी आंख से जो चीज टेढ़ी नजर आए वो अवज है वो ऐन की जबर के साथ है। यानी कोई चीज अगर टेढ़ी है आपको नजर आ रही है दीवार टेढ़ी है तो वो फिर अवज होगा। वहुम बिल आखिरते और वो आखिरत के ऊपर काफिरून इनकार करते हैं इनका आखिरत का इनकार करने वाले। इसका तर्जुमा पढ़ दीजिए।
फिर
ये जन्नत के लोग दोजख वालों से पुकार कर कहेंगे, हमने उन सारे वादों को ठीक पा लिया है जो हमारे रब ने हमसे किए थे, क्या तुमने भी इन वादों को ठीक पाया जो तुम्हारे रब ने किए थे? वो जवाब देंगे हाँ। तब एक पुकारने वाला इनके दरमियान पुकारेगा कि खुदा की लानत उन जालिमों पर जो खुदा की राह से रोकते और इसमें कुछ ही ढूंढते और आखरत से इनकार करते थे।
अब ये मानी बिल्कुल साफ है इसके ये अहले जन्नत और अहले दोजख का एक मुकालमा है। अहले जन्नत दोजखियों से पूछेंगे कि हमारे वादे तो जो अल्लाह ने हमारे साथ किए थे वो सारे पूरे हो गए, तुम बताओ तुम्हारे साथ क्या हो गया? वो सब कुछ आंखों से क्या तुमने भी वो सब कुछ अब देख लिया? अब सारे तो पर्दे उठ गए हैं, क्या वो भी तुम ठीक पाया तुमको? तो कहेंगे कि हाँ हमने जो है वो इसको देख लिया। अब थोड़ा सा इसको देख लें सवाल का पस मंजर क्या है। ये सवाल का पस मंजर वही है जो मैंने बिल्कुल शुरू में तारुफ में जो बताया इन आयात के कि दुनिया में हक व बातिल की जो कशाकश है इस दुनिया के अंदर और अहले ईमान का हक के ऊपर चलना है और इस हक के ऊपर चलने की वजह से उनकी जिंदगी का जीरण हो जाना है, उस पे उनका तरह तरह का दुख उठाना है, उनका महरूमियों से वास्ता में प्रोसिक्यूशन जो मजमुई तौर पर उनकी होती है, हत्ता के बाजा को आज तो इस प्रोसिक्यूशन में उनकी जान तक चली जाती है, और इस ईमान और यकीन के साथ कि अल्लाह का बताया हुआ ये रास्ता हक का रास्ता है इसके ऊपर अगर जान भी चली जाए तो कोई बात नहीं है और इसके ऊपर जो है अल्लाह ताला ने इसी रास्ते के ऊपर चलते हुए और चलने वालों के लिए बहुत सारे अल्लाह ताला ने वादे किए इनामात के। और जो है वो फिर दूसरे तरफ जो है जो इस रास्ते पे चलने वालों को रोकते हैं और जुल्म सितम के निशाना बनाते हैं, प्रोसिक्यूशन करते हैं और हक को झुटलाते हैं, उनके लिए अल्लाह ताला ने शदीद अजाब तैयार कर रखा है। ये भी उससे शदीद अजाब के भी जो है वो वादे हैं। ये वो पस मंजर है दो रास्तों का, दो गिरोहों का, दो फरीकों का और उनसे किए गए दोनों वादों का। अब इन्हीं के मुतालिक जो है वो जन्नत वाले पूछ रहे हैं और जन्नत वाले और जमीन व आसमान की वसतों जिनकी जन्नतें जो है मुश्तमिल होंगी और उनकी वसूतों का कोई हिसाब ना होगा, इन जन्नतों में वो जो है वो मौजूद होकर भी जो है जहन्नम वालों से बात कर लेंगे, उनको देख लेंगे, उनसे बात कर लेंगे, गुफ्तगू कर लेंगे। यानी वो डायनामिक्स उस वक्त के उस दुनिया के बिल्कुल इस तरह के नहीं होंगे जहां पे हम थोड़े से फासले से लोगों को सिर्फ देख सकते हैं, उनकी बात सुन सकते हैं, बातचीत कर सकते हैं। वहां पे ये सारे की सारी चीजें हिजाबात उठा लिए जाएंगे और लोग जो है लाखों करोड़ों मील के शायद फासले से एक दूसरे को देख भी सकेंगे और जो है वो उनसे बातचीत भी कर सकेंगे। अब उनसे पूछेंगे कि हमने तो सारे वादे अल्लाह ताला के सच्चे पाए, तुम बताओ रसूलों को झुठलाने हक का इनकार करने और अहले हो अहले हक पर जुल्म ढाने के बाद जो तुमसे वादे किए गए वो भी सच्चे निकले? तो वो इसके जवाब देंगे कि हाँ बिल्कुल जो है वो बिल्कुल एक मुख्तसर सा कालूना वो कहेंगे हाँ, एक मुख्तसर सा इकरारी जवाब होगा जो उनके बहुत भारी होगा और उनके जरायम अपने जरायम के सामने सजा देख कर जो है उन्हें इसका अंदाजा संगीनी का अंदाजा हो रहा होगा और इस मुख्तसर जवाब पे ही उनका जो है अब कह रहे कि केस जो है मुकम्मल हो जाएगा पूरा और पुकारने वाला उनकी सजा का ऐलान करेगा कि अल्लाह ताला की लानत है जालिमों के ऊपर और लानत अल्लाह ताला की इंतहाई सजा है जो अल्लाह ताला किसी को जो है वो देगा وہ اللہ تعالیٰ کی رحمت سے دور ہو جائیں گے، وہ اللہ تعالیٰ کے لطف و کرم سے ان میں ان کا کوئی حصہ نہ ہوگا، اب وہ ہمیشہ ہمیشہ کے لیے جنت میں رہیں گے، کبھی بھی اللہ تعالیٰ کی رحمت ان کو نصیب نہ ہوگی. اللہ یعوذ باللہ، اللہ تعالیٰ محفوظ فرمائے ہمیں لوگوں کی معیت جو ہے اس دنیا میں بھی اور آخرت کے اندر بھی. اللہ تعالیٰ ہمیں جنت والوں میں جانے والوں میں شمار فرمائے، اور ہمیں معیت اللہ دنیا میں بھی ان لوگوں کی اور آخرت میں بھی، آمین. اچھا، یہ بات آپ مشرکین مکہ کو سنائی جا رہی ہے کہ تم جن جرائم کا ارتکاب کر رہے ہو، اور ان جرائم کا اگلی آیت کے اندر جو آگے ذکر کیا گیا ہے وہ تین جرائم ہیں، جو یہ وہ جرائم ہیں اہل دوزخ کے جرائم ہیں، اور اس آیت 45 میں اس کا ذکر کیا گیا. پہلا جرم یہ ہے کہ اللہ تعالیٰ کے راستے سے لوگوں کو روکنا، یعنی دین قبول کرنے سے روکنا، اور اگر کسی طرح دین قبول کر لیا ہے تو پھر اس کے امکانات پر پیرے بٹھا دینا کہ نہیں یہ بھی ممکن نہیں اور یہ بھی ممکن نہیں، اذیتوں اور مظالم کی انتہا کر کے دین کی برکات کو ظاہر نہ ہونے دینا، یعنی لوگوں کو جو ہے وہ دین کا اظہار جو ہے وہ دین کی مختلف جو شعائر ہیں ان کا اظہار نہ کرنے دینا، شر کے محرکات کو فروغ دے کر خیر کی قوتوں کو پھلنے پھولنے سے روکنا اور ان کا خاتمہ کرنا، یہ جتنے بھی دین کے معاملے کے اندر وہ دین کے مواقعوں کو جو ہے وہ کلا کما کرنا، یہ بھی دین کو روکنا ہے. دین کا راستہ مشکل بنا کر لوگوں میں اسے اجنبی بنا دینا، یہ بھی دین کو روکنا ہے. اور اس طرح یہ ایک بہت طویل فہرست اس طریقے سے ہوتی ہے، یہ سب ان کو صدو عن سبیل اللہ کہا گیا ہے. دوسری جو بات کی گئی اللہ کے دین میں کجی پیدا کرنا، اس سے مراد یہ ہے کہ ہمارے قلب و نگاہ یعنی نظریات میں یا پھر بالکل ہم جن چیزوں کو دیکھتے ہیں ان کو آلودہ کرنا، اور فکری طور پر فطری جو لیگی جو ہے یعنی ان نظریات کو جو ہے وہ جو بالکل دینی اور دین کے اوپر اور شریعت کے اوپر اور اللہ تعالیٰ کے بھیجو یہ نظام کے اوپر مبنی ہیں، ان کو ان میں ٹیڑھ پیدا کرنا، تعلیم اور ابلاغ جو ہے میڈیا جو ہے اس کے واسطے کمیونیکیشن کے واسطے سے پھر دل و دماغ کو اس طرح پارا گندہ کر دینا کہ یہ لوگوں کے لیے لوگوں کو صحیح نہ لگے، لوگوں کے لیے مشتبہ ہو جائے، لوگوں پہ جو ہے دین جو ہے وہ اس پہ چلنا جو ہے مشکل ہو جائے، یا لوگوں کے اندر جو ہے ڈاؤٹس پیدا ہو جائیں، یہ سارا اللہ تعالیٰ کے دین میں یا اللہ تعالیٰ کے دین کجی پیدا کرنا ہے. یہ اس کی بھی بہت طویل فہرست ہے جس کو گنوایا جا سکتا ہے، یعنی وہ سارے لوگ جو دین اور اس کے شعار اور اس کی اخلاقیات کے خلاف کام کرنے والے لوگ ہیں، فیسیلیٹیٹ کرنے والے لوگ ہیں. اب دیکھیں آج کل کی ایک بہت اہم بات کس طریقے سے، آپ کو پتا ہے کہ یہ جو ٹرانسجینڈر کا معاملہ ہوتا ہے کہ کس طریقے سے لوگ، آپ دیکھیں کہ یہ صریحاً اسلام کی جو ہے وہ اس کے خلاف جو قانون سازی کی جا رہی ہے، اور کس طریقے سے آپ پہچان سکتے ہیں کہ کون کون لوگ ہیں جو اس کو، یہ دین میں کجی اور دین میں کج روی کی ایک بہترین مثال جو آج کل کے موجودہ وقت کے سے آپ دیکھ سکتے ہیں، یہ وہ ہے کہ کس طریقے سے اس کو جو ہے وہ کیا جا رہا ہے، یہ وہ لوگ ہیں اس میں دین میں کجی پیدا کرنا. اور تیسرا ہے آخرت کے انکار، جو تمام جرائم کی بنیاد ہے اور ام الامراض ہے. انسان کی بگاڑ کی جتنی صورتیں دنیا میں پیدا ہوتی ہیں یا موکم ہوتی ہیں وہ جو ہے وہ آخرت کے انکار کی وجہ سے پیدا ہوتی ہے. اور یہ وہ خشت اول ہے کہ اس کو اگر جو ہے ٹیڑھا رکھ دیا گیا ہے، وہ کہا کہ خشت اول چون نہد میں مار کچ تا سوریا میرا ود دیوار کچ، کہ اگر یہ پہلی اینٹ جو ہے ٹیڑھی رکھ دی گئی ہے تو اب دیوار کو سوریا تک آسمان تک لے جائیں، پھر یہ جو ہے وہ ٹیڑھی ہی رہے گی. وبینہما حجاب، اور ان کے درمیان میں ہوگا ایک حجاب، ایک رکاوٹ، آڑ، علل آراف، اس کی بلندیوں پر، یعنی یہ جہنم ہے اور یہ دوزخ ہے اور درمیان میں ایک آڑ ہے، ایک بلندی ہے ان کے اوپر. رجال کچھ لوگ ہوں گے، یعرفون وہ پہچانتے ہوں گے، کلن ہر ایک کو، بسیماہم ان کی نشانیوں سے، یہ سیما نشانیاں علامت چہرہ، سیماہم فی وجوہم من اثر سجود، ان کے چہروں پر ان کے سجود کے اثرات نشانیاں ہوتی ہیں پائی جاتی ہیں. ونادو اور پکاریں گے اصحاب الجنہ، اصحاب جنت والوں کو پکاریں گے، ان سلام علیکم کی سلامتی ہو تم پر، یہ اہل اعراف جو ہیں جنت والوں کو پکاریں گے، کہیں گے سلامتی ہو تم پر، لم یدخلوها وہ لوگ داخل نہیں ہوئی ابھی اس میں، یعنی ابھی تک وہ وہیں پہ اعراف پہ ہیں، داخل نہیں ہوئی ہے. وہم یطمعون اور وہ لوگ جو ہے وہ تما رکھتے ہوں گے، یہ دیکھیں توائے مین اور عین، تما جو ہے تما یتما تمن توقع رکھنا امید رکھنا، اور وہ لوگ اس کی داخل جنت میں داخل ہونے کی امید رکھتے ہوں گے. وَإِذَا صُرِفَتْ، اور جب پھیری جائیں گی، یہ صرف یصرف صرفن، پھیرنا بدلہ، اسی سے صراف ہوتا ہے پھیرنا، جو ریزگاری چینج، جو کرنسی ایکسچینج جو ہوتی ہے. ابصارم، جب ان کی نظریں نگاہیں پھیری جائیں گی، تلقاء اصحاب النار، آگ والوں کی طرف. تلقاء جو ہے طرف، ڈائریکشن ٹورڈز، تلقاء جو ہے لکاء سے نکلے ہوئے لفظ ہے، لکاء کے معنی ملاقات کے ہوتے ہیں، اور ملاقات کرنے اور آمنے سامنے کی جگہ جو ہوتی ہے وہ تلقاء ہے، اور اسی لحاظ سے اس میں طرف اور جہت کے معنی بھی پائے جاتے ہیں. قالوا ربنا، وہ کہیں گے ہمارے رب، لا تجعلنا، نہ بنا ہم کو، مع القوم الظالمین، قوم ظالم قوم کے ساتھ. اس کا ترجمہ پڑھنا چاہیے.
ان دونوں گروہوں کے درمیان ایک اونٹ حائل ہوگی جس کی بلندیوں پر کچھ اور لوگ ہوں گے، یہ ہر ایک کو اس کے کیافہ سے پہچانیں گے اور جنت والوں سے پکار کر کہیں گے کہ سلامتی ہو تم پر، یہ لوگ جنت میں داخل تو نہیں ہوئے مگر اس کے امیدوار ہوں گے. جب ان کی نگاہیں دوزخ والوں کی طرف پھریں گی تو کہیں گے اے رب ہمیں ان ظالم لوگوں میں شامل نہ کیجیے.
کیجیے، اب دیکھیں یہ دونوں کو دیکھ رہے ہوں گے، ایک طرف جنت والوں کو دیکھیں گے تو ان پہ سلامتی بھیجیں گے اور اس کی جو ہے خواہش کریں گے، اور جب جہنم والوں کو دیکھیں گے تو اس پہ جو ہے ان سے پناہ مانگیں گے جہنم میں جو ہے جانے سے. اور یہ ایک ایسا مقام ہوگا جہاں سے یہ دونوں جو ہے دیکھ رہے ہوں گے، یہ ایک نئے منطق ہے، ایک نئی جگہ. پہلے تو جہنم والوں کی اور جنت والوں کی منظر کشی تھی، اب ایک اور منطقی کی، ایک اور جگہ کی منظر کشی ہے، اور یہ جنت اور جہنم کے درمیان میں ایک حد فاصل ہے، جہاں ایک طرف اہل جنت ہوں گے، دوسری طرف اہل جہنم ہوں گے. سورہ الحدید میں ہم اس کا پڑھ رہے تھے، اس دیوار کا، کہ ممکن ہے یہ وہی جگہ ہو، اور منافقین جب اہل ایمان سے کہیں گے کہ ان ضرور نقتبس میں نورکم قیل ارجعوا وراءکم فالتمسوا نورا فضرب بینہم بسور لہ باب باطنہ فیہ رحمہ وظاہرہ من قبلہ العذاب. ہمارا انتظار کرو، یہ منافقین کہیں گے کہ ہمارا انتظار کرو ایمان والوں سے، ہم تمہارے نور سے کچھ روشنی حاصل کریں، مگر ان سے کہا جائے گا کہ پیچھے لوٹ جاؤ اور نور تلاش کرو. پھر ان کے در پیچھے سے مراد ہے کہ حشر میں لوٹ جاؤ، پھر ان کے درمیان میں ایک دیوار بنا دی جائے گی جس کا ایک دروازہ ہوگا، جس کے اندرونی حصے میں رحمت ہوگی اور اس کے بیرونی حصے میں عذاب ہوگا. تو یہ بات جو بتائی جا رہی ہے کہ بالکل یہ آڑ ہوگی، اور اس آڑ میں موجود دیوار یا جو برجیاں، جو اونچے مقام پر کچھ لوگ بیٹھے ہوں گے، جہاں سے یہ دوزخ اور جنت کے مناظر کے مشاہدہ کر رہے ہوں گے. یہ اہل جنت اور اہل دوزخ ان کی نمایاں علامتوں کے چہروں سے پہچان لیں گے، اور اہل ایمان اور اہل کفر دونوں اپنے اپنے اعمال کے اثرات سے بالکل ممتاز اور ممیز ہوں گے، ایک سیارو ہوں گے اور ایک روشن چہرے ہوں گے اس دن. اہل اعراف یہ کون لوگ ہوں گے؟ مفسرین ان کے بارے میں بہت سے اقوال کہیں، اور تقریباً 12 اقوال جو ہے وہ ملتے ہیں. اب جو ایک بات جو بتائی گئی ہے، یہ وہ لوگ ہوں گے جن کی نیکی اور بدیاں برابر ہوں گی، ان کا جنت اور دوزخ کا فیصلہ معلق ہوگا، یہ مؤخر ہوگا. اور دوسری بات کی یہ کہ جو علماء اور فقہا اور انبیاء کا گروہ ہوگا. اور تیسری بات بتائی گئی ہے کہ یہ وہ لوگ ہوں گے جنہوں نے اپنے ماں باپ کی اجازت کے بغیر جہاد میں حصہ لیا ہوگا اور شہید ہو گئے ہوں گے. اس طریقے سے اور بھی بہت ساری باتیں جو بتائی گئی ہیں. اب دو قول بہت معروف ہیں، ایک یہ ہے کہ اہل اعراف علماء صلحاء اور انبیاء کا گروہ ہوگا، اور اس قول کی نسبت مشہور تابعی مفسر ابو حضرت مجاہد کی طرف کی گئی. آپ کو پتہ ہے حضرت عبداللہ بن عباس کے جو ہے وہ شاگردی تھے، انہوں نے علماء صلحاء سے مراد ان لوگوں کو لیا ہے جو دنیا میں حق و باطل کی کشمکش میں علم حق کے علم بردار رہے، خیر کے دائی رہے، منکر سے لوگوں کو روکتے رہے، انہوں نے حق کی حمایت میں اہل باطل کے بڑے مظالم سہے، اور مظلوموں کی مدافعت میں سینے سپر ہو کر کھڑے رہے. اور ایسے علماء و فقہا، اور ظاہر ہے اول درجے میں ان کا اطلاق انبیاء پہ ہوتا ہے، جو ہے یہ قیامت کے دن اعزاز کے سزاوار ہوں گے کہ اللہ تعالیٰ ان کو بلندیوں پہ، جو میناروں پہ، بہت جو ہے وہ جنت اور دوزخ کا مشاہدہ کروائے گا، اور حق و باطل کا آخری انجام اپنی آنکھوں سے دیکھ لیں گے، اور اپنی زبان سے رفع حق کو مبارکباد دیں گے، اور دشمنان حق کو سرزنش کریں گے. لیکن زیادہ تر مفسرین نے پہلے قول کو ترجیح دی ہے کہ یہ وہ لوگ ہیں جن کی نیکیاں اور بدیاں برابر ہوں گی، جو ہے پہلے فیصلے میں جب کیا جائے گا تو ان کے نہ تو یہ جنت کے میں جانے کے لائق ہوں گے اور نہ جہنم میں جانے کے لائق ہوں گے، میزان میں نیکی برابر ہوں گی، تو ان کا معاملہ مؤخر کر دیا جائے گا. تو یہ ایک مرفوع حدیث کی بنا پہ یہ قول جو ہے وہ اس کو تسلیم کیا گیا ہے, اور جسے شیخ البانی نے منکر کہا, یعنی یہ حدیث جو ہے یہ منکر ہے. اور منکر حدیث وہ ہوتی ہے جس میں ایک معروف جو جو روایت کرنے والا ہے اس نے کسی کمزور روایت کرنے والے نے جو ہے کسی مضبوط روایت کرنے والے کی جو ہے وہ تردید کی ہو یا مخالفت کی ہو, تو یہ احادیث جو ہے یہ اس لحاظ سے پھر انہوں نے کہا کہ یہ قابل قبول نہیں ہے. انہیں جنت کے نظارے کے بعد جہنم کا منظر بھی دکھایا جائے گا, اب ذرا جہنمیوں کیفیت کا مشاہدہ کر لو, یہ لوگ ابھی تک خوف اور رجا کی درمیانی کیفیت میں ہوں گے, اور جب جہن اہل جہنم پر ان کی نظر پڑے گی تو فریاد کریں گے اے پروردگار ہم پر رحم فرمائیو, ہم ان ظالموں کو لوگ ساتھی نہ بنائیو. قالو ربنا لا تجرنا مالکوم الظالمین, ہم ان لوگوں کے ساتھ جو ہے ہمیں ان سے بچاؤ. بہرحال یہ ان کا معاملہ جو ہے وہ ان کا آگے بھی ان کا کال جو ہے وہ چلتا رہے گا, آراف کا اگلے سبق کے اندر بھی ان شاء اللہ تعالیٰ جہاں ہم پہنچیں گے تو اس کا بھی ہم تذکرہ وہاں پہ کریں گے. اور یہ آیت پورے پانچویں رکوع کا ایک خلاصہ ہے اس مضامین کا جو ہم نے پڑھا ہے. اللہ تعالیٰ ہمیں ان پہ جو ان کے میں جس کا ذکر ہوا ہے مکذبین اور متکبرین, اللہ تعالیٰ ان میں شامل ہونے سے محفوظ فرمائے, اور جن اہل ایمان اور نیک عمل کرنے والوں کا ذکر ہوا ہے اللہ تعالیٰ ان کے اندر ہمیں شمار فرمائے. آمین. وآخر دعوانا الحمدللہ رب العالمین. جزاکم اللہ.